यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि शुरू भएको छ। चतुर्थीका दिन आज बिहान व्रतालुले स्नान गरी एकसा खाएर बसेका छन्। यसलाई नुहाए खाए भनिन्छ। छठको विधि कार्तिक कृष्ण प्रतिपदा अर्थात कोजाग्रत पूर्णिमाका दिनदेखि शुरू भए पनि मुख्य व्रतविधि आजदेखि शुरू भएको हो। छठ व्रतविधिको दोस्रो दिन भोलि सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढ़ाई व्रतालु प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्ने प्रचलन छ, जसलाई खरना गर्ने भनिन्छ। यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ। यस वर्ष कार्तिक 22 गते बिहिबार छठको मुख्य दिन रहेको र यस दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ। कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा कार सहित पोखरीमा खसेर बेपत्ता भएका दुईजनाको शव गोताखोर टोलीले निकालेको छ। गोताखोरको टोलीले महोत्तरीको गौशाला नगरपालिका 10 अन्दाजी 38 वर्षीय सुरेश महतो र महोत्तरीकै सोनामा गाउँपालिका 8 37 वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालले पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन विषयक उच्च स्तरीय बैठकको आयोजना गर्ने भएको छ। आज र भोलि कम विकसित मुलुकको समूहगत तयारी बैठक हुने, कार्तिक 24 र 25 गते G77 एण्ड चाइना समूहको बैठक हुने, वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर सिन्धु प्रसाद ढुंगानाले जानकारी दिनुभयो। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि UNFCCCका पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 अजरबैजानको राजधानी बाकुमा हुने भएको छ। यही नोभेम्बर 11 22 तारीक अर्थात कार्तिक 26 मंगिर 7 गतेसम्म हुने सम्मेलनमा नेपालले उठान गर्ने विभिन्न एजेण्डाहरूबारे तयारी गरिएको छ। सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधि मण्डलले सहभागिता जनाउँदछ। सम्मेलन उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रमा विश्वका नेताहरूले जलवायु कार्य शिखर सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। नेपालले नोभेम्बर 13 तारीकमा राष्ट्रपति पौडेलको नेतृत्वमा आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीले जानकारी दिनुभएको छ। नेकपा एकीकृत समाजवादी पार्टीले सबै तहका कमिटिमा एक पद एक व्यक्ति प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ। संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न एक पद एक व्यक्तिको अवधारणा कार्यान्वयन गर्न लागिएको सचिव सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्ने गरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको उहाँले बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा भइरहेको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प बीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। राष्ट्रपति जो बाइडेन चुनावी दौड़बाट बाहिरिएपछि डेमोक्रेटिक पार्टीका उम्मेद्वार बनेका ह्यारिसले गर्भपतन अधिकारको वकालतका साथै श्रमिक परिवारहरूको लागि खाना र आवास लागत कम गर्ने वाचा गर्नुभएको छ भने रिपब्लिकन उम्मेद्वार ट्रम्पले आफू यस वर्ष 2 हत्या प्रयासबाट बाँचेकाले सीमा बन्द गर्ने वाचा गर्दै ट्रिलियनको कर कटौतीको प्रस्ताव अघि सार्नु भएको छ। ट्रम्पले मिसिगनमा चुनावी सम्बोधन गर्दै आफ्नो अभियान समाप्त गर्नुभएको छ भने ह्यारिसले स्विङ राज्य र पेन्सिल्भेनियामा आफ्नो अभियान समेट्नु भएको छ। 81 मिलियन भन्दा बढ़ी मानिसहरूले पहिले नै मतदान गरिसकेका छन्। अमेरिकी राष्ट्रपति चुनावको यो अन्तिम दिन हो भने उम्मेद्वारहरूका लागि आफ्नो मत प्रदान गर्ने मतदाताहरूको अन्तिम अवसर पनि हो। र इजरायली सेनाले सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ। सामाजिक सञ्जाल एक्समा हिजो पोस्ट गर्दै सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतंककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ। यसअघि इजरायली सेनाले इरानी एजेन्टहरूसँग काम गरिरहेका आतंककारी कार्यकर्तालाई पक्राउ गर्न सिरिया प्रवेश गरेको खुलासा गरेको थियो। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अंग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।